یا علی مدد. الوائز رائے ابو علی مشنری، وائز نمبر 642.
اسماعیل ایسوسیشن فار زائر ریپبلک، تاریخ 7 اگست 1972 روز ہے. وائز ابو علی علی بھائی کنشاسا درخانہ جماعت خانہ میں صبح صادق وقت کرل وائز.
مورے من وسے سہا تربھور سوامی سوامی مارا گنان اکھرا سدھ پائے آشا مانک موتی لال جویر چن چن کنک لگائی یالی مانک موتی لال جواہر چن چن کنک لگائی. مولانا حضر امام کے صلوات پڑھ مومنو، اللہم صلی اللہ محمد و آل محمد. بربی رسم کبیر دن ماں باپ کا یہ گنان صبح کی وینتی کے گنانوں میں ہے، اور وینتی کا مطلب حمد و ثنا، خدا کے وخان اور اس کی تعریف، خدا کے حضور میں اپنی عاجزی. بندے کو خدا تعالی نے عقل بخشی، جیون گزارنے کے لیے اس نے اس کے لیے سب بندوبست کیا، کھانا پینا، مکان دکان، بال بچے، دل کو خوش کرنے کی چیزیں بھی اس نے دنیا میں بنا رکھی ہیں. انسان کو اپنے مذہب کے اندر رہ کے، نیکی کے اندر، بھلائی کے اندر رہ کے موج شوق کرنے کے بہت سے سادھن ہیں، اور یہ کوئی ضروری نہیں کہ انسان اپنے دل کو خوش کرنے کے لیے گناہ کرے، یا موج شوق کرنے کے لیے وہ بدی برائی کے اندر، نافرمانی کے اندر پھنسے، ایسی کوئی ضرورت نہیں. لیکن انسان اپنی مرضی سے چلنے کا عادی ہو گیا، یعنی اس کی عادت ہو گئی ہے، بے درکار ہو گیا ہے. اور جب انسان بے درکار ہوتا ہے، غافل بن جاتا ہے، تو اس کو پھر مار پڑتی ہے. اور خدا اس بندے کو کہ جو اس کا خود کا ہوتا ہے، جس کو خدا پیار کرتا ہے، اس کو بدیوں برائیوں کی طرف جانے نہیں دیتا. مگر جو لوگ خدا سے بھاگ جاتے ہیں، یہاں بھاگ جانے سے میرا مطلب یہ ہے کہ وہ اس کی فرمان برداری کی پرواہ نہیں کرتے، خدا کی یاد سے غافل ہو جاتے ہیں، یہ سمجھ کے ہم اپنا پھوڑ لیں گے تو خدا ان کو چھوڑ دیتا ہے، ان کو چھوڑ دیتا ہے. پھر وہ بھٹکتے ہیں، شروع شروع کے اندر ان کو آزادی ملتی ہے، خدا چھوڑ دیتا جب ہی تو ان کو پہلے بہت ایسا لگتا ہے کہ ہم اوپر چڑھتے ہیں، آزاد ہو گئے، ہماری مرضی سے سب کچھ ہوتا ہے، لیکن انجام اس کا خراب ہوتا ہے. مگر جو لوگ خدا کے اوپر بھروسہ رکھتے ہیں اور اس کے دامن میں پڑے ہوئے ہیں اور کہتے ہیں ہمیشہ اس کو کہ تیرے بغیر ہمارا کوئی نہیں، تیرے اوپر ہی ہمارا بھروسہ اور آسرا ہے، پھر وہ تھوڑی بہت ہی کچھ غلطی کر دیتے ہیں تو خدا ایک اچھی ماں کی طرح یا باپ کی طرح غصہ بھی کرتا ہے، جھڑکیاں بھی دیتا ہے، اور کبھی کبھی ایک آدھ تماشا بھی مارتا ہے، لیکن پیار کے ساتھ، اور اپنے بچے کو گھر سے باہر نہیں جانے دیتا، اور کبھی باہر جاتا ہے تو اس کا سب بندوبست کرتا ہے. تو یہ فرق ہے اس بندے کا جو خدا کے اوپر اپنا توکل اور بھروسہ کرے، اور اس بندے کا کہ جو خدا سے بھاگ جاتا ہے نافرمان ہو کے. وہ بچے، وہ بندے خدا کے کہ جو اسی کے آسرے کے اوپر بیٹھے رہتے ہیں، جیسے جیسے وہ عمر میں بڑے ہوتے رہتے ہیں ماں اور باپ کی طرف سے ان بچوں کے اوپر زیادہ بخشیشیں اترتی ہیں، بھروسہ اترتا ہے، چھوٹے موٹے جوخمداری کے کام باپ اس کو سونپتا ہے، اور جب وہ ایک دم جوان ہو جاتا ہے تو باپ ریٹائر ہو کے اپنی حیاتی میں اپنی نظر کے سامنے اپنے بچے کو بہت سی چیزیں سونپ دیتا ہے کہ وہ باپ کی طرف سے ساری کمانڈ ہاتھ میں لے کے کام کاج کرتا ہے، بینک کا، بلڈنگ کا، بیپار کا، گھر کا، سب کچھ۔ اسی طرح سے روحانیت ہے، روحانی چیز بھی ایسی ہی ہے، جو بچے خدا کے نزدیک رہتے ہیں، اس پہ بھروسہ کرتے ہیں، خدا سے لگنی لگاتے ہیں، خدا سے پریم کرتے ہیں، آہستہ آہستہ ان کا آتما بڑا ہوتا جاتا ہے۔ جیسے جیسے اس کا آتما بڑا ہوتا جاتا ہے تیسے تیسے خدا اس کے اوپر مہربانیاں کرتا جاتا ہے، اس کے اوپر زیادہ بھروسہ کرتا جاتا ہے، خدا اس کو روحانی شکتیاں دیتا جاتا ہے۔ یہ جانتا ہے کہ یہ روحانی شکتی کا کوئی ایسا دروپیوگ نہیں کرے گا کہ جس کی وجہ سے نقصان ہوئے، اس لیے خدا اس کو دیکھ دیکھ کے، یعنی اس کی حالت کو دیکھ دیکھ کے اس کو بخشیشیں دیتا ہے، اور یہ بخشیشیں سب کو ملتی ہیں۔ ان بخشیشوں میں سے پیر نے ایک بخشش کا ذکر کیا، یا مولا تو میرے من میں بسا ہے۔ چھوٹے جو آدمی ہوتے ہیں یعنی عمر کے اندر، جیسے کہ بچے، ایک چھوٹا بچہ لے لو 3-4 سال کا، اس کو پریم کا پتا نہیں، وہ نہیں جانتا کہ ماں کے ساتھ مجھے پریم ہے، اس کو اس بات کی فیلنگ نہیں، مگر اتنا جانتا ہے کہ ماں کے بغیر، باپ کے بغیر وہ نہیں رہ سکتا، لیکن اس بچے کو پریم کا پتا نہیں۔ وہ پریم کرتا ضرور ہے لیکن سمجھ نہیں ہے، لیکن جب وہ خود بڑا ہوتا ہے 20-25 برس کا جوان، تب اس کو پتا لگتا ہے کہ پریم کیا چیز ہے۔ اسی طرح سے مومنوں، ایسے لوگ کہ جو روز جماعت خانے آتے ہیں، دسوند دیتے ہیں، نیک اعمال کرتے ہیں، مذہب کے اوپر چلتے ہیں، عمل کرتے ہیں، مگر ان کا آتما پاورفل بلوان نہیں بنا، آتما جوان نہیں بنا، آتمک درشتی سے اونچے نہیں اٹھے، تو یہ اس 3-4 سال کے معصوم بچے کی طرح ہیں کہ جو اپنی ماں کے ساتھ یا اپنے پتا کے ساتھ محبت تو کرتے ہیں مگر سمجھتے نہیں، ان کو اس بات کا پتا نہیں، کیونکہ آتما چھوٹا ہے۔ جب وہ جوان ہوتے ہیں پھر ان کو پریم کا پتا لگتا ہے، اے مولا تو میرے من میں بسا ہے۔ اور گنان اکثر سے، یہ گنان اکثر بیت الخیال کا بول ہے، گنان بولتے ہیں عقل کو، گنان کا مطلب روشنی، گنان کا مطلب علم، سمجھ، اس کو گنان کہتے ہیں۔ یہ جو گنان اکثر ہے، بیت الخیال کا بول ہے، جس میں سے میرے کو علم ملتا ہے، روشنی ملتی ہے، نور ملتا ہے، نور کے اندر علم بھی آ گیا، عقل بھی آ گئی، روشنی بھی آ گئی، سب کچھ آ گیا، نور ملتا ہے۔ یا مولا تو نے میرے دل کے اوپر ایسے نقش بنائے جس طرح کے ایک سونے کا داگینہ بنا کے اس کے اندر ہیرے موتی لال جوہر ٹکاتا ہے، تو اس کا ایک وہ ڈیزائن بناتا ہے رنگ کے حساب سے، سائز کے حساب سے، اور جو لال موتی ہیں، جواہر ہیں، اس کی قیمت کا، اس کے رنگ کا، اس کی سائز کا، اس کے وزن کا، سب کچھ دھیان کر کے ایک ڈیزائن بناتا ہے، اور وہ ڈیزائن سونے چاندی کے اندر بنتا ہے۔ پھر حسن کبیر دین نے ایک جگہ پاٹھ میں ایسا فرمایا، انت اکھاڑے میں، کہ مولا کی طرف، یعنی ہمارے گنانوں میں جہاں نر آتا ہے، نر کا مطلب امام ہے، اور گرو کا مطلب پیر ہوتا ہے، تو کہتے ہیں نر سونا اور گرو روپا، منیور ہیرا جان۔ ایک آدمی نے مجھے پوچھا کہ یہ کیا بات ہے، ہیرا تو زیادہ قیمتی چیز ہے، نر کو، امام کو سونا بنایا، خود کو چاندی بنایا، اور مومنوں کو ہیرا بنایا۔ میں نے کہا ہاں، اچھا تمہارے پاس ہیرا ہے، کیا کرو گے؟ ہیرے کی قیمت کیا ہے؟ کچھ نہیں، جب تلک کہ وہ سونے چاندی کے اندر نہیں باندھا جاوے تب تلک ہیرے کی ویلیو نہیں۔ صرف پاکٹ میں رکھنے کے کام ہیرا نہیں آتا، اس کے لیے सोने चांदी से मतलब शाहपीर है, और तुमको एक बच्चे की तरह उठाने के लिए उसकी जरूरत है, यानी तुम्हारी मोहताजी है इमाम के ऊपर, तुम उसके मोहताज हो। हीरा मोहताज है सोने का, एकला सोना होवे दागीना बन सकता है, लेकिन एकला हीरा कोई काम का नहीं, उसको मोहताज है। इस बात का ख्याल है वो कि वो इमाम का मोहताज बने, मात पिता का मोहताज बने, इसके लिए उसको हीरा कहा गया, क्योंकि खुद उसकी कोई वैल्यू नहीं। एक बच्चा बाप के कंधे पर बैठा होता है तो ये फखर करके समझता है, क्या मैं बाप से बड़ा हूं? नहीं, बाप ने अपनी मोहब्बत के जोर से उस बच्चे को कंधे पे उठा लिया है। वो बच्चा मोहताज है अपने बाप का, पिता का मोहताज है, और बच्चा सचमुच मात पिता का जैसा मोहताज है, इससे हजार हा गुना बंदा अपने मौला का मोहताज है। ये जो मोहताजी है ये भी एक इबादत है। कभी हमको इस बात की फीलिंग है, पता है कि हम अपने मौला के मोहताज हैं, तो ये इबादत है। ये सुबह की तस्बीहों के अंदर हम जो कहते हैं अल्लाह समद, समद का मतलब कि खुदा कोई चीज का मोहताज नहीं, लेकिन उसके सब मोहताज हैं। गॉड डज नॉट डिपेंड ऑन एनीथिंग बट एवरीथिंग डिपेंड्स ऑन गॉड, इसका मतलब अल्लाह समद। जब हम उसके सामने आजिज हो जाते हैं, यानी बेचारे हो जाते हैं, मोहताज हो जाते हैं, और फिर हम उसकी शरण में आश्रय में चले जाते हैं, तो उसकी रहमत और मोहब्बत जोश करती है। हजरत रसूल पाक ने फरमाया कि अल्लाह की जो मोहब्बत है उसका सैंपल दुनिया के अंदर देखना होवे तो माँ की मोहब्बत देख लो, और खसूसन ऐसी कंडीशन में माँ कि जब उसका बच्चा मोहताज होवे, यानी उसकी धावन पीता होवे, दूध पीते बच्चे के लिए माँ का जो जिगर होता है मोहब्बत से भरा हुआ, ये खुदा की मोहब्बत का सैंपल है। ये एक बहुत उत्तम चीज है। और उस तरह हाथ में छोटा सा गट्टा लुकमा लेके माँ बच्चे के पीछे पीछे घूमती है, बच्चा खेल तमाशे में अपनी रमत गमत में पड़ा है, और माँ उसको बुला बुला के, कभी प्यार से नहीं आता तो खुद हाथ के अंदर खाना लेके उसके पीछे घूमती है कि तू खा, और वो अपनी रमत में पड़ा होता है और वो उसको फीड करती है। बच्चा बाहर खेलता है, बाहर खेलते खेलते उसको कोई खौफ आ गया, डर आ गया, कोई बड़ा कुत्ता देखा, कोई गैर आदमी देखा, डर के भागा अंदर, आके वो माँ के खोड़े में बैठ जाता है। माँ के खोड़े में बैठ के फिर उसको कोई तरह का डर नहीं रहता। गजाली ने एक वाकया लिखा, कहता है कि एक स्टीमर को आग लग गई, उसके अंदर एक माँ थी जिसका मासूम दूध पीता बच्चा था, माँ की गोद में सोया हुआ था। सारे लोग बेचैन हो गए थे, घबरा गए थे, इधर से उधर बदहवास होके भाग रहे थे। खुद माँ परेशान थी, लेकिन इस ख्याल से कि मेरे बच्चे की नींद खराब ना हो जाए, वो दिल पे जबर करके बैठी रही। गजाली ने लिखा है, कहता है कि उस बच्चे को न कोई डर था न कोई खौफ था, वो अपनी माँ की गोद में इस तरह से बैठा है कि जैसे जन्नत के अंदर लोग खुदा ताला के हुजूर में बैठे होते हैं, जिन्हें कोई खौफ और डर नहीं होती। यानी ये एक मिसाल है, एक दाखला है इस बात का कि जब खुदा की प्रोटेक्शन के अंदर, जब हम उसके हाथ के नीचे, जब उसकी रहमत के अंदर हम आ जाते हैं, तो फिर हमें कोई डर नहीं रहता, कोई खौफ नहीं रहता, और खुदा उसको बख्शीशें देता है। खुद ढूंढ ढूंढ के लिए कि उसके लिए कौन सी चीज अच्छी है, अल्लाह ताला उसको देता रहता है ये नवाजिशें, ये बख्शीशें, उसकी रहमत और उसकी मोहब्बत के कारण से है। लेकिन किसके लिए? इब्ने गिनान में उसका खुलासा किया है, सतगुर कह रहे जेने कले जे बान लागो नेतनो तेनी दृष्टि अवर के मजाए, तेनु पिंड फिरे मृत लोक मां अनसुरती आकाश जाए रे भाई सुरती आकाश जाए। जिसके कलेजे में, जिसके अंतकरण में खुदा की मोहब्बत का बाण लग गया, बाण लगा तो क्या होता है, बाण का मतलब एरो, तीर। उस जमाने के अंदर बंदूक नहीं थी, फिर शमस के जमाने के अंदर आम लोग बंदूक को नहीं जानते थे, लेकिन बाण का नाम लेके ये जाहिर किया कि जब ये बाण लगता है तो क्या होता है, जख्म होता है, उसमें से खून निकलता है, दर्द होता है, पीड़ा होती है। खुदा की मोहब्बत में भी लोही निकलता है, पीड़ा होती है, जख्म होता है। जब तलक जख्म रहता है दर्द पीड़ा रहती है। यह लोही निकलता है, लोही का मतलब क्या, लोही का मतलब कि इंसान उसकी शक्ति यूज करता है, उसकी शक्ति, लोही से मतलब शक्ति, वो शक्ति पैसे की होवे या वो शक्ति इंसान की जान की होवे या वो शक्ति किसी और चीज की होवे, यहां लोही से मतलब शक्ति। वो अपनी शक्ति लगाता है, मानसिक शक्ति लगाता है, वक्त खर्च करता है, पैसा खर्च करता है, जान खर्च करता है, लेकिन अपने इमाम की दर्द के अंदर, पीड़ा के अंदर जागता रहता है। जिसको पीड़ा होती है उसको नींद नहीं आती, पीड़ा होने के कारण से सो नहीं सकता, और यहां नींद नहीं आने से मतलब यह कि वो गाफिल नहीं बनता, बेदरकार नहीं होता। तीर लगाने से मतलब यह है कि जिस आदमी के अंतकरण के अंदर खुदा को मिलने की पीड़ा होती होवे वो खुदा से बेदरकार नहीं रहता, जान भी खर्चता है, माल भी खर्चता है, पैसा भी, सब कुछ जो कुछ उसकी शक्ति में है वो इसीलिए खर्च करता है कि किसी तरह से मुझको मेरा महबूब मिल जाए। फिर कहते हैं उसकी दृष्टि अवर किम जाए, पीड़ा होती है तो सारा ध्यान पीड़ा ही नहीं होता है, फिर उसको बोलो थोड़ा खाना खा ले मुझे बहुत दुखता है, मुझे खाना अच्छा नहीं लगता। उसको बोलो थोड़े अच्छे कपड़े पहन ले, मैं अच्छे कपड़े की तरफ क्या देखूं, मेरा दर्द होता है। जहां पीड़ा होती है तो उसका ध्यान पीड़ा में ही रहता है, उसका ख्याल उसी जगह रहता है। इसके लिए पीरों ने बड़े कमाल से शब्दों के अंदर बड़ी बड़ी फिलोसफियां बांध रखी हैं। तेनु पिंड फिरे मृत लोकमा, उसका ये शरीर इस दुनिया के ऊपर घूमता फिरता है लेकिन सुरती ख्याल उसका आकाश में है। आकाश का मतलब मौला का पांव, आकाश से ये मतलब मगज भी है। आदमी के शरीर में आकाश किधर है, उसका जो मगज है वो आकाश है। इसीलिए एक और गिनान के अंदर पीर ने कहा, उत्तराखंड माहे शानी जोत जगे वा, उत्तराखंड माहे शानी जोत जगे वा, शाना पुरखा मिले पर कहता हो जीरे भाई, उत्तराखंड माहे शानी जोत जगे। ये उत्तराखंड नॉर्थ पोल नहीं, उत्तराखंड तो नॉर्थ पोल है जो आर्कटिक ओशन में है। ये इस जोन को पीर सदर दिन नहीं कहते, उत्तराखंड का मतलब मगध है, यहां मौला की ज्योत जगती है। आहा, वाह वाह का मतलब शैले शब्द में क्या कहते हैं, उत्तराखंड में शानी ज्योत जगे, वाह वाह, यानी आहा, ऐसी अच्छी, ऐसी अजायबी चीज। लेकिन शाना पुरख मिले पर कहता, ऐसे खुदा के बंदे के जिनकी मगज के अंदर खुदा की ज्योत जलती होवे, ये सदर दिन पूछते हैं ऐसे बंदे कितने मिले पर कहता, कहता यानी कितने, थोड़े से, बहुत थोड़े। मैं आपको कह रहा था कि जिस तरह एक माँ प्रेम के साथ अपने बच्चे को फीड करती है, जो मौला के बच्चे उसके नजदीक रहते हैं और उसके साथ ऐसा ही प्रेम रखते हैं तो पीरों ने गिनान में भी उसका चितार दिया है। जी जय जीव जिक्र सो जा गया। एक एक शब्द का ध्यान रखो इस पाठ में। जय जीव जिक्र सो जा गया, बैतुल ख्याल का बोल है ये, जिक्र है। इसके अंदर जो जागता रहता है, सिर्फ ये बोल चार और पांच के बीच में बैठक करने के लिए जरूर है, लेकिन दिल से ये जिक्र निकलता नहीं। हे जी जय जीव जिक्र सो जा गया, तेनु मन नहीं डोले लगार, तेने उच्च कुर्सी ऊपर बैसना, तेनी सोड़ कड़ा नी दे। जो आदमी जिक्र में जागता होवे, हर वक्त जागता रहता, फिर कहते हैं तेनु मन न डोले लंगार, उसका मन कभी झचू पचू नहीं होता, उसके दिल में एक आंख की पलक जितना भी शक नहीं आता, एक आंख की पलक जितना भी वो गाफिल और बेदरकार नहीं होता, उसके मन में कोई भी बदी बुराई नहीं आती, वो कोई भी पाप के काम की तरफ नहीं जाता, पाक रहता है, पवित्र रहता है, प्योर रहता है। तेने ऊंच कुर्सी ऊपर बैठना, वो अरश के ऊपर बैठता है। अरश कहते हैं तख्ते को जिसके ऊपर कुर्सी पड़ी होती है, वो ऊंची कुर्सी पे बैठेगा। ये ऊंची कुर्सी फिर वही मगज शक्ति, ये ऊंची कुर्सी ब्रेन है, यानी हमेशा वो अपनी अकल और ब्रेन के अंदर रहता है। खुदा उसको तौफीक देता है, हिकमत देता है, अकल देता है, समझ देता है, बुद्धि देता है। खुदा जिस पे राजी होता है उसको खुदा अकल और हिकमत देता है। कुरान पाक में जगह जगह नबियों के जिक्र के अंदर ये फरमाया है कि खुदा जब किसी पे राजी होता है तो उसको इल्म और हिकमत देता है, यानी अक्ल देता है। और पीर के गिनान के साथ ये टेली होता है। ए जी करूं सेवा तुम्हारी श्रीयो कायम स्वामी, तो मुने सर्वे बुद्ध आवे याशा, सोही वचन मारा मुख माथी काढ़ो, जो साहेब तुझे भावे। ये मौला मैं तेरी खिदमत में, सेवा से मतलब जमत खाने में झाड़ू निकालना, ये कोई खाली सेवा नहीं, सेवा है, लेकिन सब किस्म की सेवा, इबादत भी सेवा है, बंदगी है, इबादत है, ये खिदमत है, जिक्र है। तेरे घर की फरमान बरदारी छोटी मड़ी सब मिला के तेरी सेवा में, तेरी खिदमत में, तेरी बंदगी में, गुलामी में मेरे को सब सुध मिलती है, सर्व सुध, सर्वे सुध पाई। और ए मौला मैंने अपना आप तेरे ऊपर छोड़ दिया है, मैं तेरा इतना मोहताज बन गया हूँ, मैं तेरे ऊपर इतना भरोसा और तवक्कुल रखता हूँ कि मैंने अपना सब कुछ तुझे सौंप दिया है। मेरे मुंह से भी ऐसा ही कलाम निकालना कि जो तुझे भावे, जो तेरे को पसंद होवे, दूसरी चीज नहीं चाहिए। जो जीव जिक्र तो जा गया, तेनु मन नहीं डोले लगार, तेने ऊंच कुर्सी ऊपर बैसना, तेनी सोल कड़ा नी देह। सोल कड़ा की देह का मतलब इंसान के शरीर के अंदर 16 ऐसे पॉइंट हैं कि जो अगर 16 पूरे होवे तो वो आदमी परफेक्ट तंदुरुस्त होता है, यानी उस आदमी का शरीर भी परफेक्ट और तंदुरुस्त होता है, उसके बदन में कोई बीमारी नहीं रहती। और मैं आपको सच कहता हूं कि सुबह की बैतुल ख्याल की इबादत का दर्जा इतना बड़ा है, रूहानी और दीन की चीजें और शक्तियां तो इंसान को मिलती ही हैं, लेकिन बदन की चीजें भी मिलती हैं और मन की मानसिक चीजें भी मिलती हैं उसको। मेरी एक स्टूडेंट लड़की दार एस सलाम के अंदर बहुत बरस पहले मेरी क्लास में पढ़ती थी, एक दिन मैं सुबह छापा पढ़ता था 8:30 होंगे, घर पे चली आई। मैंने दरवाजा खोला, याली करके बैठी और रोना शुरू किया। अरे मैंने बोला, पागल हो गई तू, सुबह सुबह आदमी कोई अच्छी बात करे, तूने आते ही रोना शुरू कर दिया। कहते क्या करूं, बापा के पास आई हूं, मेरा दिल फटता है, मैं किसी जगह जाके मैं अपना रोना रोऊं तो मेरा दिल हल्का हो जाए। मैं बोला रो ले, तो हंस पड़ी। उठ के मैंने पानी दिया, उसने मुझे सारी बात सुनाई, क्या क्या दुख है। मिशनरी बापा, कोई मेरे को थोड़ा बोलता है ना तो मुझे बहुत बुरा लग जाता है, और झगड़ा सास का और इसका था। डॉक्टर ने मेरे को कहा है मुझे ब्लड प्रेशर हो गया है, उससे तो मैं और भी डर गई हूं। बहुत सी बातें की उसने, छोटा बच्चा हाथ में, बहुत बेचारी बोलती रही और मैंने उसको बोलने दिया। आधे कलाक तलक सारी दिल का धुआं निकल गया, ठंडी हुई। मैंने कहा देख बेटा, मैं तुझको क्या काम आ सकूं। कहती है मैं आई हूं, आप मेरे को कुछ सलाह दो, मैं क्या करूं। मैंने कहा मैं तुझे सलाह नहीं दूंगा क्योंकि तू नहीं कर सकेगी। कहती मैं आपके पास इसलिए आई हूं कि आप मुझे कुछ अच्छी सलाह दोगे, और आप बोलते हो कि मैं नहीं कर सकूंगी, आप मेरे को जहर ला दोगे वो भी मैं पीऊं। मैं बोला जहर पिएगी, मगर मैं जो तेरे को बात करूंगा वो तू नहीं करेगी। मैं जानबूझ के उसको गर्म करता था, प्रॉमिस करती रही, वादा करती रही, जोश में आ गई, आप जो बोलोगे मिशनरी साहब करूंगी। अच्छा तो मैं तुझको ये बोलता हूं कि तू हर रोज सुबह जमात खाने जाया कर। आपको मालूम है ये बच्चे मेरे छोटे छोटे हैं, मुझको आखिरी रात नींद नहीं आती, ब्लड प्रेशर है, रात को जब तक मैं गोली ना खाऊं तब तक नींद नहीं आती, नहीं तो मैं 3:30 तक जागती रहती हूँ, फांफे मारती हूँ, और फिर उसके बाद 4:00 होते ना तब मुझे आंख लगती है। मैं बोला भले तू आखी रात जागे, लेकिन सुबह उठ के जमात खाने जाओ, भले फिर तेरी आंख 6:00 खुले 7:00 खुले कोई बात नहीं, तू ये नक्की कर कि सुबह जमात खाने जाए बगैर तू चाय पानी खाना पीना कुछ नहीं पिएगी। जब भी तेरे को लगे 8:00 तो 8:00 जाओ, 7:00 जाओ, लेकिन तू ये टेक ले के सुबह जमात खाने जाना है। कोशिश करना हर रोज कि तू नीचे टाइम को नीचे लेके आवे, यानी जमात के टाइम पे, लेकिन तू चालू इस तरह कर, जमात खाने से निकल के तू इस तरफ निकल, उपंगा रहती है। मैंने कहा तू सिलेंडर ब्रिज की तरफ जाके वापस आना, ओशन रोड से ऐसा लंबा होके घर पे आना, याद रखना स्ट्रेट घर से जमात खाना जो नजदीक है, ऐसा नहीं लंबा चक्कर लेके। मेरा मतलब क्या था कि सुबह की वो खुली हवा में 1-1.5 माइल का थोड़ा वॉक करके घर पे वापस आवे। बहुत प्रॉमिस लिए, बहुत वादे किए, चली गई। मैं तो मुसाफरियों पे रहूं। 6 महीने के बाद एक दिन मैं जमात खाने से निकला तो ये सामने मिली। मैं बोला यास्मीन कैसी है बेटा, हंसती हुई खुशती हुई, बहुत खुशी मिशनरी साहब, बहुत अच्छी हूँ, पलंग में गिरती हूँ 10:00 नींद आ जाती है। मैं बोला चलो। दूसरी बात कहती अभी सांस बड़े बड़बड़ करती रहती है, मुझे कोई बुरा नहीं लगता। मैं बोला बहुत अच्छा। तीसरी बात बस अभी मेरा ब्लड प्रेशर भी नहीं है। बोला और कुछ, बस अभी मेरे दिल के अंदर खोटे खोटे विचार नहीं आते हैं, और कुछ, आपको बहुत दुआ देती हूँ। मैं बोला वो ठीक है, लेकिन अभी तो अच्छी हो गई, कितने बजे जाती है। बस मैं मिशनरी साहब 5 बजे से पहले पहुंच जाती हूँ। सुबह की इबादत, मौला के घर में पहुंच के उसके पांव में सर रख देने की आदत, आजजी और खुदा की मोहताजी, ये इंसान के लिए दौलत है दुनिया की और दीन की। जे जीव जिक्र सो जा गया, तेनु मन नहीं डोले लगार, तेने ऊंच कुर्सी ऊपर बैसना, तेनी सोल कड़ा नहीं दे। ओ जीरे वीरा ते जीव खावे पीवे ने धन खर्च से। ऐसा आदमी जिसका जिक्र कर रहे हैं पीर, ते जीव खावे पीवे ने धन खर्च से, इतने आवे ते कुदरती था, तेने हित करी ने शाह जमाड़ से जमा, माता दवरावे नाना बाड़। حضرت مولانا سلطان محمد شاہ صلوات اللہ علیہ نے فرمایا بہت دفعہ کہ تم دیکھو گنان پڑھو، تم کو گنانوں کے اندر پیروں نے ہر چیز بتائی ہوئی ہے۔ میں پہنچ جاتی صبح کی عبادت، مولا کے گھر میں پہنچ کے اس کے پاؤں میں سر رکھ دینے کی عادت، عاجزی اور خدا کی محتاجی، یہ انسان کے لیے دولت ہے دنیا کی اور دین کی۔ جے جیو ذکر سو جا گیا تینو من نہیں ڈولے لگار، تینے اونچ کرسی اوپر بیسنا تینی سوڑ کڑا نہیں دے۔ او جیرے ویرا تے جیو کھاوے پیوے نے دھن خرچ سے، ایسا آدمی جس کا ذکر کر رہے ہیں پیر، تے جیو کھاوے پیوے نے دھن خرچ سے، اتنے آوے تے قدرتی تھا تینے ہت کری نے شاہ جماڑ سے جما ماتا دوراوے نانا باڑ۔ حضرت مولانا سلطان محمد شاہ صلوات اللہ علیہ نے فرمایا بہت دفعہ کہ تم دیکھو گنان پڑھو، تم کو گنانوں کے اندر پیروں نے ہر چیز بتائی ہوئی ہے، اگر تم گنان پڑھتے رہو سمجھتے رہو تو مجھے فرمان کرنے کی زحمت نہ اٹھانی پڑے، کارن کہ سب چیز پیروں نے کہہ دی، کوئی بات اپنے مذہب کی نہیں جو پیر کے گنان میں نہیں ملے۔ کس اچھے طریقے سے یہ فرمایا کہ وہ آدمی اس دنیا کے اندر بھی کھائے پیے گا، موج کرے گا۔ موج صرف گناہ میں جا کے ہوتی ہے ایسی نہیں بات، نیکی کے اندر رہ کے بھی، عابد بن کے بھی موج ہوتی ہے۔ اچھے کپڑے پہنو کوئی منائی نہیں، لیکن کپڑے پہن کے مغرور بنو یہ گناہ ہو گیا۔ ایک آدمی پیسہ کماتا ہے، پیسے والا بننا کوئی گناہ نہیں، لیکن پیسے والا بن کے تماکھی رکھے مغز میں، خدا پیٹے گا اس کو ایک دن۔ علم حاصل کرو لیکن علم لے کے پھر مغرور بن جاؤ تو خدا تعالیٰ اس آدمی کو مارتا ہے۔ کبھی انسان کو خدا تعالیٰ شکتی دیتا ہے شریر کی، اچھا طاقت والا ہٹا کٹا بن گیا، تو اس کا یہ مطلب نہیں ہے کہ لوگوں سے لڑتا پھرے اور اس کو مکے مارتا مرے، ایسا بھی نہیں۔ نیکی کے اندر رہ کے خدا کا بھگت بندہ بن کے انسان دنیا کے اندر کھاتا پیتا ہے، اور مومن جب کھانا کھاتا ہے تو کافر سے زیادہ مومن کو سواد آتا ہے، اس لیے کہ مومن جب ہی کھاتا ہے تو یہ سمجھ کے کھاتا ہے میرے مولا نے مجھے بخشش دی ہے، اور کھانا کھا کے تو وہ اس کا شکرانہ کرتا ہے، اس کو اس کھانے کے اندر سے اچھا کلین صاف پاک لوہی بنتا ہے اور اچھے وچار آتے ہیں۔ کافر کو کھانے میں بھی مزہ نہیں آتا، اور مومن کھا کے جتنا خوش ہوتا ہے کافر کھا کے اتنا خوش نہیں ہوتا، اسے پتا نہیں ہے کہ روزی کدھر سے آتی ہے۔ تیزی کھاوے پیوے دھن خرچ سے، یعنی خدا کے رستے میں اپنی مال کو خرچ کرتا ہے اور دل کو سنتوش لیتا ہے۔ تینے آوے تے قدرتی تھاڑ، آسمان سے تھاڑ اترتا ہے، فروٹ کا بھرا ہوا، کھانے پینے کی چیزوں کا بھرا ہوا تھاڑ ہوتا ہے۔ اس طرح سے قدرتی تھاڑ سے مطلب اس کو قدرت کی طرف سے بخشیشیں اترتی رہتی ہیں، اس کو قدرت کی طرف سے مدد ملتی رہتی ہے، اس کے سب کام سیدھے ہوتے جاتے ہیں، اوندھے بھی سیدھے پڑتے ہیں۔ خدا اس کو بدیوں سے بچاتا ہے، گناہ سے بچاتا ہے، نقصانی سے بچاتا ہے، خراب سنگت سے بچاتا ہے، خراب وچاروں سے بچاتا ہے، اور اس کو پریرنا انسپریشن خدا دیتا رہتا ہے۔ یہ قدرتی تھاڑ ہے، یہ بخشیشیں ہیں، یہ آسمان سے اتری ہوئی بخشیشیں من و سلوا کی طرح ہیں۔ تینے ہیت کری نے شاہ جماڑ سے، اور یہ سب قدرت کی جو بخشیشیں ہیں اس میں سے اس کو مزہ دےوے، سکھ دےوے، نفع دےوے، لابھ دےوے، اس طرح سے ماں کی طرح اس کو خدا کھلاوے کہ جیسے ہیت کری نے شاہ جمال سے ماتا دوراوے نانا بال، بچے کو زبردستی پکڑ کے کہ اس کے دودھ کا ٹائم ہو گیا، ماں اس کو پکڑ کے دودھ پلاتی، اس کو کھانا کھلاتی، گٹا ہاتھ میں لے کے پیچھے پیچھے گھومتی ہے، اس طرح پیار سے خدا اس بندے کے ساتھ سلوک کرتا ہے۔ خدا کے ساتھ جب انسان کا سبندھ باندھا جاتا ہے، خدا کے ساتھ جب انسان کا پریم ہو جاتا ہے، پھر وہ آدمی نیچے کبھی نہیں اترتا، کبھی نہیں اترتا، کوئی قیمت کے اوپر بھی وہ ان چیزوں کو کسی اور دنیا کی چیزوں کے ساتھ ایکسچینج نہیں کرتا. خیبر کی لڑائی خلاص ہو گئی. رسول پاک ایک کرسی کے اوپر بیٹھے بھاگتے ہوئے لوگوں کو دیکھ رہے تھے. نبی کے آجو باجو میں کچھ لوگ کھڑے تھے. آپ کو معلوم ہے کہ خیبر کا قلعہ مولا نے توڑا, دروازہ اس کا. مولا خیبر کے اندر تھے, دوسرے کام کاج کے اندر. نبی بھی خیبر کے اندر ہی تھے, لیکن دروازے کے نزدیک کرسی رکھ کے حضور بیٹھے اور اندر بھاگ دوڑ مچ رہی تھی. آپ کی شاریرک رکشا کے لیے کچھ تھوڑے سے مسلمان ہاتھ میں ننگی تلواریں لے کے نبی کے آجو باجو میں کھڑے تھے. رسول پاک کی نظر پڑی ایک جوان عورت, بال کھلے, کپڑوں کا کوئی اس کو خیال نہیں, بے تحاشا, منہ کے اوپر رنگ اڑا ہوا, ادھر سے ادھر بھاگے, ادھر سے ادھر بھاگے, جیسے کوئی دیوانی ہوئے نا اس طرح سے. وہ چار پانچ دفعہ نظروں کے سامنے سے نکلی. حضور نے فرمایا کہ دیکھو یہ عورت کو کیا تکلیف ہے, یہودی عورت تھی, لڑائی کا سمے تھا, اندر لڑائی ختم ہو گئی تھی, مگر پھر بھی اس جگہ لاشیں پڑی تھیں, قتل ہوئے ہوئے تھے, لٹے ہوئے بھی تھے, بھاگے بھاگ رہے تھے. ایک سپاہی بھاگا مسلمان, اس نے جا کے عورت کو پکڑا, پکڑ کے نبی کے پاس لے کے آئے. رسول پاک نے اس کو پوچھا کہ کیا بات ہے؟ کہتی ہے میرا بچہ گم ہو گیا ہے. اس عاجزی کے ساتھ اس نے یہ بات کہی, رسول پاک کھڑے ہو گئے, حکم کیا جاؤ اس کی مدد کرو, اس کا بچہ ڈھونڈ دو. چار پانچ جنے بھاگے اس کے ساتھ اور تھوڑی دیر کے بعد بچہ مل گیا. بچہ مل گیا, ماں نے بچے کو کلیجے سے لگایا, چومنے چاٹنے لگی. یہ سپاہی اس کو پکڑ کے لے آئے نبی کے پاس, یہ بتانے کے لیے کہ حضور آپ فکر نہ کرو, اس ماں کا بچہ مل گیا ہے. رسول پاک کے سامنے عورت کھڑی ہے, بچہ گود میں ہے, تم خوش ہو؟ کہتی ہے ہاں. نبی فرمایا ہم تیرے بچے کو آگ میں ڈالیں گے. وہ گھٹنوں پہ بیٹھ گئی, اس کا بدن اس کو اٹھا نہ سکا اس شوق سے. ہم تیرے بچے کو آگ میں ڈالیں, رونے لگی. نہ نہ, آپ مجھے آگ میں ڈال دو, میرے بچے کو کوئی ایزا نہیں دو. اس کے رودن سے خود رسول اللہ کی آنکھوں میں آنسو آ گئے. آجو باجو جو سب رو رہے تھے, آپ نے ہنس کے فرمایا نہیں, ہم تیرے بچے کو کوئی ایزا نہیں دیں گے, تم کو بھی نہیں دیں گے. میں تو ان لوگوں کو یعنی مسلمانوں کو یہ بتانا چاہتا ہوں کہ دیکھو ایک ماں کسی بھی قیمت کے اوپر اپنے بچے کو آگ میں ڈلوانا نہیں چاہتی, تو کیا وہ اللہ جو تم کو ماں سے زیادہ چاہتا ہے وہ تم کو آگ میں ڈالنے دے گا؟ کبھی نہیں. یہاں آگ سے مطلب دکھ, آگ سے مطلب دوزخ, آگ سے مطلب انسان کے منجھارے, تکلیفیں, بلائیں. ایک ماں کبھی بھی کسی قیمت کے اوپر اپنے بچے کو آگ میں ڈالنا اپنی نظر کے سامنے ماں کی حیاتی میں پاسبل نہیں. تو وہ خدا جو ہزاروں ماؤں سے زیادہ پیار کرے, وہ خدا کہ جس کے پیار سے اونچا پیار کسی کا نہیں, وہ اپنے بندے کو بلاؤں آفتوں میں جانے دے رہے؟ نہیں, کبھی نہیں. لیکن میں نے آپ کو شروع میں کہا, وہ لوگ جو خود ہی خدا سے بھاگ جاتے ہیں, خدا سے بھاگ کے جا نہیں سکتے, خدا تو ہر جگہ موجود ہے, لیکن وہ اپنے دل میں ایسا سمجھتے ہیں کہ چلو میں اللہ سے بھاگ گیا, مجھے خدا کی کوئی ضرورت نہیں, میں اپنا پھوڑ لوں گا. ان کا حال, ان کا انجام منجھارا, دکھ, تکلیف, بلائیں, آفتیں, ان چیزوں میں پڑا رہتا ہے. اور بچہ مومن کبھی تکلیف میں آ جاتا ہے, بیچارے کو دکھ پڑتا ہے, یا مولا یہ میرے ساتھ کیا ہوتا ہے, یا مولا یہ تکلیف کائے کو, تو بیٹھا ہے پھر مجھے تکلیف, تو رحم کر, تو دیا کر, تسبیحاں نکالے, مولا کو یاد کرے, اس کے دل کو سدھیارا مل جاتا ہے, اس کے دل کو شانتی ہو جاتی ہے. پھر وہ یہ سمجھ لیتا ہے چلو جو ہوگا وہ ہوگا, میرا مولا بیٹھا ہے. یہ جو توکل ہے, یہ بھروسہ, یہ اعتقاد, یہ ڈیپینڈنس, یہ اتنی بڑی چیز ہے کہ مومن کے سوا کسی اور کو نہیں ملتی. اس کے لیے مومن کے دل میں کبھی غم نہیں ہوتا, مومن کے دل میں کبھی اداسین نہیں ہوتی, مومن کے دل میں کبھی منجھارا نہیں ہوتا, مومن کے دل میں کبھی گڑبڑ نہیں ہوتی. مومن کے پاس بھی دکھ آتے ہیں, مومن کے اوپر بھی بلائیں آتی ہیں, لیکن دور کھڑی رہ جاتی ہیں, اس کو پکڑ نہیں سکتی. آفتیں بلائیں مومن کو نہیں پکڑ سکتی, آتی ہیں ضرور آتی ہیں. مولا باپا فرمایا بارش ہوتی ہے نا برسات, تم برسات کو روک نہیں سکتے. امام کہتے ہیں کہ میری دعا آشیش ہونے پر بھی, تمہاری بندگی ہونے پر بھی, دنیا کے انسانی جیون کے اندر سے مصیبتیں اور دکھ جو ہیں تم اس کو مٹا نہیں سکتے. جیسے کہ برسات ہوتی ہے تو تم برسات روک نہیں سکتے, لیکن تم چھتری لے لو, ایک رین کوٹ پہن لو, تم بچ جاؤ گے. یہ رین کوٹ اور چھتری دکھ و مصیبتوں کی برسات سے ہم کو بچانے کی چیز مولا کی دعا بندگی ہے. ہم جو اپنے مولا کی بندگی کریں, ہم اپنے مولا کی دعا کریں, اس کی مدد مانگیں, اس کی حفاظت اور اس کی رکشا میں رہیں, تو یہ ہمارے لیے چھتری ہے. انسان کے جیون میں سے دکھ مٹ نہیں سکتے, لیکن ہم رین کوٹ پہن کے چھتری لے کے اور نیچے وہ پتہ ہے فل بوٹ گم بوٹ آتے ہیں وہ بھی پہن لے, میں تین چیزیں کبھی ہوئے, گم بوٹ بھی ہوئے, رین کوٹ ہوئے, چھتری بھی ہوئے, تو پھر بھلے نہ جتنی برسات ہوتی ہوئے بدن کے اندر ایک جگہ بھی بھینی نہیں ہوئے گی. امام کی بخشیشیں رحمتیں, ہماری دعائیں, ہماری عاجزیاں, مولا کے چرن میں ہمارا سر رکھ دینا, مولا کو اپنا سب کچھ سونپ دینا, جو مومن جو بندہ اس طرح سے امام کے ساتھ سلوک رکھے تو امام پھر سب کچھ اس کا جوکھم دار بن جاتا ہے. پھر وہ بندہ جو امام کے ساتھ ایسی محبت رکھے, سلوک کرے, اس ہر دم ہر سانس مولا کے ذکر میں جاتا ہے. بیت الخیال کی عبادت جیسی اونچی کوئی چیز نہیں, اور یہ نبیوں کی عادت ہے. آدھی رات کے بعد اٹھ کے عبادت کرنا نبیوں کی عادت ہے, یہ نبیوں کا رستہ ہے جو ہم کو امام نے بخشا ہے. بیت الخیال بڑی گمبھیر وستو ہے, بہت اتم چیز ہے, اور ہم کو روحانی حالت میں ٹھیک, لیکن دنیاوی حالت میں بھی ہم کو کام آتی ہے. آپ دکان پہ بیٹھے ہو, کوئی ایک آدمی آیا, وہ آدمی بدماش ہے, کھوٹا ہے, فریب اور دگا کرنے آیا ہے, لیکن بہت ہنس کے آیا, اچھے کپڑے پہن کے آیا ہے, آپ کو آکرش دے وے ایسا طرح سے آیا ہے, بڑی بڑی باتیں کرتا ہے, اندر کچھ نہیں, آپ کے ساتھ بزنس ویپار میں پڑا, آپ روز بندگی کرنے والے ہو, مولا پہ بھروسہ رکھنے والے ہو, مولا کے روحانی بچے کی پیور سینس میں اس کے روحانی بچے ہو, جیسے میں نے اماموں اور پیروں کے فرمانوں سے آپ کے سامنے رجوع کیا ہے, اس کی بات چیت میں انتکرن کے اندر مولا آپ کو پریرنا دے گا اس آدمی سے بچ کے رہنا, مولا پریرنا دے گا, وہ آپ کو کتنا لبھاوے, کتنا لالچ دے وے, آپ اس کو بولو گے سوری میرے پاس ابھی وقت نہیں, میری شکتی نہیں, میں یہ بزنس نہیں کر سکتا, کوئی اچھا بہانہ بنا کے آپ اس سے بچ جاؤ گے, مولا بچا دے گا. آپ کا سگپن بھی, آپ کی دوستی بھی, آپ کے رشتے دار بھی, سگے کٹمبی بھی مولا چوز کرے گا, مولا چوز کرے گا, کیونکہ کبھی مولا کے اوپر آپ نے اتنا بہت سبند رکھ دیا ہے تو آپ کو دوست بھی مولا ڈھونڈ کے دے گا, ایسے دوست دے گا جو دوست بھی نیک ہوئیں گے, وہ بھی عبادت کرنے والے ذاکر ہوئیں گے, وہ بھی اچھے لوگ ہوئیں گے, بدوں کی دوستی بدوں کے ساتھ, نیک آدمیوں کی دوستی نیکوں کے ساتھ, لیکن آپ کے دوست بھی خدا بنائے گا, سگے بھی خدا بنائے گا, اور جہاں جہاں بھی جاؤ گے خدا کے فرشتے ساتھ ساتھ آپ کی رکشا کے لیے گھومتے رہیں گے. مولا کے آسرے میں صبح شام سونا, صبح شام اٹھنا, اسی کے اندر ہم مگن ہو جاتے ہیں, جیسے مچھلی پانی میں رہتی ہے اور پانی مچھلی کے اندر بھی ہوتا ہے باہر بھی ہوتا ہے, اس طرح سے مولا اندر بھی ہے باہر بھی ہے, اور ہم اس مچھلی کی طرح ہیں کہ جیسے کہ پیر حسن کبیر دین نے بھی کہا, پورے درشن وینا باوری ہے جی اونچارے कोट बहुवे चना नीचे वह दरिया हुरे दरिया मंदी माछली साया सूरत बतावा हुरे दर्शन बिना बावरी। ये ऊंचा कोट कौन सा? पुल सरात। ये दुनिया पुल सरात है, ये दुनिया ऊंचा कोट है, प्रचंड और भयंकर। इसके ऊपर मच्छी नहीं चढ़ सकती, मच्छी के पांव नहीं है कि वो जीवार पे चढ़ जावे। लेकिन मौला की अगर शक्ति होवे तो कहता है तुम तार मुकवा के सूरत बता, मुझे दर्शन दे, तेरे बगैर मैं बांवरी हूँ। मौला के साथ ऐसी मोहब्बत रखो कि जिस तरह पीरों ने फरमाया है कि तेरे बगैर मेरा कोई नहीं, सब कुछ तू ही मेरा आसरा है, तू जहाँ मेरा सिर रख देवे वहां मैं रख दूं। इतना खुदा ताला के साथ संबंध करो और फिर बंदगी करो, इंशाल्लाह आपके दिल में हमेशा मौला का नूर जागता रहेगा। सुखी आबाद रहो, ईमान की सलामती मिले, नेक मुरादें पूरी होवें, दिन दुनिया में आपकी चढ़ती होवे, मौला आपकी हमेशा हमेशा आपको अपनी पनाह छतर छाया में रखे, बदियों बुराइयों गुनाहों नाफरमानियों से बचावे, मौला हर किस्म की नेक तौफीक देवे, अपने जिक्र में इबादत में दसवंद में सुकरीत में नेक आमाल में रखे, मौला हर किस्म की बलाएं आफतें दफा दूर करे, दुश्मन आपके दूर करे, तकलीफें आपकी दूर करे, मामले आपके आसान करे, मुश्किलें आसान करे, मौला दीन में दुनिया में हमेशा हमेशा आपको इस जहान में उस जहान में भी ईमान की सलामती और सुख के साथ रखे, जहर बातुन दीदार नसीब करे। उठी अल्लाह ने गुरे बंदो तू सुते सजीरा नक्का जोरी जीव बना नक्का समरसात शाजो मंजिलो तिनी खेजे को सुभुड़े जागन सुभुड़े न जा गया तेखे हुरो ना इंदियों हथ से हाय हाय कंदा हथ हणीदा जुहारी विंजाई वत्र शाजो मंजिड़ो तिनी खे जेको सुभुड़े जागन।